بسم اللہ الرحمن الرحیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. یہ اسفہ آڈیو لائبریری کی آواز ہے. ملاحظہ کیجیے، داماد رسول فاتح خیبر خلیفہ راشد سیدنا علی بن ابی طالب رضی اللہ تعالیٰ عنہ کی تابناک سیرت کا مستند تذکرہ جو ڈاکٹر علی محمد سلابی کی تحریر ہے، کا پارٹ نمبر 5. بعض آیت کریمہ کی تفسیر. سورۃ الزاریات. ابن القوا بیان کرتے ہیں کہ میں نے حضرت علی رضی اللہ تعالیٰ عنہ سے آیت وزاریاتی ذروا کے بارے میں سوال کیا تو انہوں نے جواب دیا ہوائیں، فالحاملاتی وقرا کے بارے میں فرمایا بادل، اور فالجاریاتی یسرا کے بارے میں فرمایا فرشتے. امام حاکم نے ابو طفیل کے حوالے سے ایک اور سند سے اس حدیث کو صحیح قرار دیا ہے. طبری نے اس حدیث کی مختلف اسناد کو حضرت علی رضی اللہ تعالیٰ عنہ تک پہنچایا ہے، اور عبد الرزاق نے ایک اور سند سے ابو طفیل سے روایت کیا ہے. انہوں نے کہا، میں حضرت علی رضی اللہ تعالیٰ عنہ کی خدمت میں حاضر ہوا، وہ خطبہ ارشاد فرما رہے تھے اور کہہ رہے تھے، مجھ سے پوچھ لو اللہ کی کتاب کے بارے میں، مجھ سے پوچھ لو، اللہ کی قسم میں ہر آیت کے بارے میں جانتا ہوں کہ وہ رات کو نازل ہوئی یا دن کو، میدان میں نازل ہوئی یا پہاڑ پر. ابن القوا نے کہا کہ میں ان کے اور حضرت علی رضی اللہ تعالیٰ عنہ کے درمیان تھا اور وہ میرے پیچھے تھے. انہوں نے پوچھا، وزاریاتی ذروہ سے کیا مراد ہے؟ انہوں نے وہی جواب روایت کیا اور اس بارے میں فرمایا، اللہ تعالیٰ تم پر رحم فرمائے، سیکھنے کے لیے پوچھو، کسی کی لغزش ڈھونڈنے کے لیے مت پوچھو. اس میں اس کے حوالہ علاوہ اور سوالات بھی تھے. پلٹنے والے ستاروں کی قسم، ارشاد خدا بندی ہے، فلا اقسم بالخنس، بس میں قسم نہیں کھاتا پلٹنے والے ستاروں کی. سعید بن منصور نے حضرت علی رضی اللہ تعالیٰ عنہ سے روایت کیا ہے، انہوں نے فرمایا، اس سے مراد وہ ستارے ہیں جو رات کو چھپ جاتے ہیں اور دن کو چلتے رہتے ہیں تو نظر نہیں آتے. اس روایت کی سند حسن درجے کی ہے. زمین کا نیک بندے پر رونا. حضرت علی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، جب کوئی نیک بندہ فوت ہوتا ہے تو زمین پر اس کی نماز پڑھنے والی جگہ، اس کے نیک اعمال والی زمین اور آسمان تک پہنچنے والے اعمال کی جگہ روتی ہے. پھر آپ نے یہ آیت تلاوت فرمائی، فما بکت علیہم السماء والارض، مجرم لوگوں کے بارے میں فرمایا، پھر نہ آسمان ان پر رویا نہ زمین. خشوع کا مفہوم. امیر المؤمنین حضرت علی رضی اللہ تعالیٰ عنہ سے سورۃ المؤمنون کی اس آیت دوم کے بارے میں وضاحت چاہی گئی. الذین ہم فی صلاتہم خاشعون، جو اپنی نماز میں خشوع اختیار کرتے ہیں. انہوں نے جواب دیتے ہوئے فرمایا، خشوع دل میں ہوتا ہے نیز یہ کہ تم دوسرے مسلمان کے لیے اپنا پہلو نرم رکھو اور نماز میں ادھر ادھر متوجہ نہ ہو. دو مومن اور دو کافر دوست. امیر المؤمنین حضرت علی رضی اللہ تعالیٰ عنہ سے درج ذیل آیت کے حوالے سے سوال کیا گیا، الاخلاء یومئذ بعضهم لبعض عدو الا المتقین، وہ دن جب آئے گا تو متقین کو چھوڑ کر باقی سب دوست ایک دوسرے کے دشمن ہو جائیں گے. اس کے جواب میں انہوں نے فرمایا، یہ دو مومن دوست اور دو کافر دوستوں کی داستان ہے. ان دونوں مومنوں میں سے ایک فوت ہو گیا، اسے جنت کی بشارت ملی تو اسے اپنا مومن دوست یاد آیا. وہ کہنے لگا، اے میرے رب، میرا فلا دوست مجھے ہمیشہ خیر و بھلائی کا حکم دیتا اور برائی سے منع کرتا تھا. وہ مجھے تیری اور تیرے رسول صلی اللہ علیہ وآلہ وسلم کی اطاعت اختیار کرنے کی تاکید کرتا تھا. وہ مجھے بتاتا تھا کہ میری تم سے ملاقات ہوگی. اے میرے رب، میرے بعد اسے گمراہ نہ کرنا، اسے اسی طرح ہدایت سے سرفراز کرنا جیسے اس نے مجھے راہ دکھائی، اس کو عزت عطا فرمانا جس طرح اس نے مجھے عزت دی. پس جب یہ دوسرا مومن فوت ہوا تو ان دونوں دوستوں کو جنت میں اکٹھا کر دیا گیا اور دونوں سے کہا گیا، تم دونوں ایک دوسرے کی تعریف کرو. اس پر وہ کہنے لگا، اے اللہ، یہ مجھے بھلائی کا حکم دیتا تھا، برائی سے روکتا تھا، مجھے تیری اور تیرے رسول صلی اللہ علیہ وآلہ وسلم کی اطاعت کا حکم دیتا تھا اور مجھ سے کہتا تھا کہ میں تجھ سے آ ملوں گا، کتنا بہترین بھائی، دوست اور ساتھی ہے. یہ گفتگو جاری رکھتے ہوئے حضرت علی رضی اللہ تعالیٰ عنہ نے فرمایا، काफिर दोस्तों में से एक फौत हो जाएगा, इसे जहन्नम की सजा मिलेगी, इसे अपना दोस्त याद आएगा। वो कहेगा, ए अल्लाह, मेरा फला दोस्त मुझे बुराई का हुक्म देता था, भलाई से रोकता था, मुझे तेरी और तेरे रसूल सल्लल्लाहु अलैहि वसल्लम की नाफरमानी का हुक्म देता था और कहता था कि मेरी तुमसे मुलाकात नहीं होगी। ए अल्लाह, इसे गुमराह कर दे जैसा कि इसने मुझे गुमराह किया। जब वो दूसरा दोस्त मर जाएगा तो इन दोनों को जहन्नुम में इकट्ठा किया जाएगा और कहा जाएगा कि तुम में से हर एक दूसरे की तारीफ करे। तो वो कहेगा, ए अल्लाह, ये मुझे बुराई पर उकसाता था, भलाई से रोकता था, मुझे तेरी और तेरे रसूल सल्लल्लाहु अलैहि वसल्लम की नाफरमानी का हुक्म देता था और कहता कि मेरी तुमसे मुलाकात नहीं होगी। ये कितना बुरा भाई, दोस्त और साथी है। ज़ुहद कुरान के दो कलमात में है। हज़रत अली रदी अल्लाह तआला अन्हो फरमाते हैं, तमाम तर ज़ुहद कुरान के इन दो कलमात में है जिनमें अल्लाह ताला ने फरमाया, लिकैला तअसौ अला मा फातकुम वला तफ़रहू बिमा आताकुम वल्लाहु ला युहिब्बु कुल्ला मुख्तालिम फ़खूरा फ़खूर। तुम्हें जो नुकसान पहुंचे इसका गम ना करो, और जो कुछ अल्लाह तुम्हें अता फरमाए इस पर मत इतराओ, और याद रखो कि अल्लाह करने वाले और फख्र करने वालों को पसंद नहीं करता। हजरत अली रदी अल्लाह तआला अन्हु ने मजीद फरमाया, जो माजी से मायूस नहीं होता और मुस्तकबिल पर इतराता नहीं, इसने यकीनन पूरे जोहद को अपने हाथ में ले लिया। सैयदना अली रदी अल्लाह तआला अन्हु की रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से वाबस्तगी और फहम। हज़रत अली रदी अल्लाह तआला अन्हु मक्का मुकर्रमा के उम्मी माशरे की इन मुमताज़ शख्सियतों में से थे जो लिखना पढ़ना जानते थे। ये बचपन से ही इल्म से इनकी मोहब्बत और शगफ की दलील है। अल्लाह ताला ने अपना ये लुत्फ व करम इनके लिए बचपन ही से मुकद्दर फरमा दिया कि वो काशाने नबुवत में ही में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़ेरे साया ज़िंदगी बसर करें। इस्लाम कबूल करने के बाद इन पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की इनायात में मजीद इजाफा हो गया। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इनकी बड़ी हौसला अफजाई फरमाई। इस तरह इनकी शख्सियत पर रिसालत मआब सल्लल्लाहु अलैहि वसल्लम की बेमिसल शख्सियत का बड़ा गहरा असर पड़ा। इसी वजह से इनकी सलाहियतें बेदार होती चली गईं, इनका कल्ब नहायत पाकीज़ा हो गया, इनकी अक़ल मुनव्वर हो गई, इनमें आला दर्जे की रूहानी बसीरत पैदा हो गई और वो दीनी तहजीब का दरख्शां नमूना और नुमाइंदा बन गए। मक्का और मदीना दोनों जगह उन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ गहरी वाबस्तगी कायम और दायम रखी। वह आप सल्लल्लाहु अलैहि वसल्लम के ज़ेरे साया जानवाए तल्म जता करने पर हर दम तैयार रहते थे। जब आप सल्लल्लाहु अलैहि वसल्लम कुरान हकीम की रोशनी में अपने सहाबा कराम की तरबियत फरमा रहे थे, इन दिनों हज़रत अली रदी अल्लाह तआला अन्हु ने कुरान करीम के उलूम खूब सीखे और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ाते बाबरकत से तहजीब व तरबियत हासिल की। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जो हालात और वाकयात पेश आए, इनकी मुनासबत से बतदरीज आयात नाजिल होती थी और आप अपने असहाब को सुनाते थे। आप सल्लल्लाहु अलैहि वसल्लम इनके मायने और मफहूम से गहरी वाकफियत हासिल करने के अलावा इनके बुनियादी उसूलों से बड़े गहरे असरात कबूल करते थे। कुरान करीम का इनके नफूस, इनकी रूहानी कैफियत और इनकी अकल और दिल पर बड़ा ज़बरदस्त असर था। हज़रत अली रदी अल्लाह तआला अन्हु ने भी आप सल्लल्लाहु अलैहि वसल्लम के ज़ेरे साया कुरानी तरबियत का नहायत गहरा असर कबूल किया और रिसालत में आप सल्लल्लाहु अलैहि वसल्लम की तालीमात आलिया को अपने दिल में जगह दी। हज़रत अली रदी अल्लाह तआला अन्हु ने इस्लाम को गले लगाने के बाद कुरान करीम के हिफ्ज़, इसके फ़हम, गौर व फ़िक्र और तदब्बुर का ख़ास अहतमाम किया। आपने रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से अपनी वाबस्तगी को इस कदर पुख्ता कर लिया कि आप नाजिल होने वाली हर आयत और सूरत बाखूबी सीखते और समझते चले गए। इस तरह आपने तमाम आयात और सूरतें हिफ्ज कर लीं। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की सोहबत और तरबियत की बरकत से हजरत अली रदी अल्लाह तआला अन्हु ने खैर व भलाई के नहायत पेश कीमत असासे हासिल कर लिए। बाद में जब आप खलीफा राशिद के अहम मनसब पर फायज हुए तो अमन और जंग दोनों किस्म के हालात में आप सल्लल्लाहु अलैहि वसल्लम के अस्वाए हुस्ना पर अमल किया। हज़रत अली रदी अल्लाह तआला अन्हु सुन्नत मुताहरा की वसी इल्म व मारफत से सरफराज हुए। उन्होंने दीन के अजीम मकासद हमेशा पेशे नज़र रखे। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम और हज़रत अली रदियल्लाहु ताला अन्हु के दरमियान मोहब्बत और शफ़क़त का ताल्लुक़ इंतहाई मजबूत था। मोहब्बत ही वो चीज़ है जो उस्ताद और शागिर्द के दरमियान तालीम और तरबियत की बेहतरीन फिज़ा पैदा करती है। मोहब्बत नहायत अहम इल्मी और सकाफती नतायज पैदा करती है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत के आला जज्बे के नतीजे में हज़रत अली रदियल्लाहु ताला अन्हु ने इस्लाम की दावत और नशर व अशाअत की राह में इंतहाई अजीम कुर्बानी पेश करने से भी दरीग नहीं किया। अतात रसूल सल्लल्लाहु अलैहि वसल्लम और इल्तिज़ाम सुन्नत। अमीरुल मुमिनीन हज़रत अली रदी अल्लाह ताला अन्हु ने अतात रसूल सल्लल्लाहु अलैहि वसल्लम की बेहतरीन तरबियत पाई। उन्होंने ये आयत पढ़ी, याद की और इसे खूब समझा। मन युतिउर रसूला फ़कद अताअल्लाह, जो रसूल सल्लल्लाहु अलैहि वसल्लम की अतात करे इसने अल्लाह ताला ही की फरमा बरदारी की। ये आयत इस सिलसिले आयत में से है जिनमें अतात इलाही और अतात रसूल सल्लल्लाहु अलैहि वसल्लम बाहम मरबूत हैं। अल्लाह ताला ने अपनी अतात और अपने रसूल सल्लल्लाहु अलैहि वसल्लम की अतात को एक ही चीज़ करार दिया है और अपने रसूल सल्लल्लाहु अलैहि वसल्लम की अतात के हुक्म को अपनी अतात के हुक्म के तहत दर्ज किया है। इसमें बंदों को ये बताना मकसूद है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अतात के बगैर अल्लाह ताला की अतात बेमायने है। इस मफहूम की आयात बहुत सी हैं। अमीरुल मोमिनीन हज़रत अली रदियल्लाहु ताला अन्हु ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़ेरे साया सुन्नत की इत्तबा करने की तरबियत पाई। इस सिलसिले में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के इरशादात से बड़ी गिरा कदर रहनुमाई और रोशनी हासिल होती है और इस पर अमल के नतीजे में दारीन के सआदत और फौज़ो फ़लाह यकीनी हो जाती है। इस बारे में अहादीस मुबारक अपनी कसरत मतनों इबारात और मुख्तलिफ असालीब की बदौलत इम्तियाजी शान रखती हैं। इनमें से बाद अहादीस ज़र्बुल मिसल का दर्जा रखती हैं। ये इबारात के इख्तलाफ और असालीब के मुख्तलिफ होने के बावजूद एक ही मकसूद और मफहूम को रोशन और वाज़े करती हैं। मजीद बरां इनकी मुखालफत को गुनाह अजीम करार दिया गया है और इस पर शदीद वईद बयान हुई है। इन अहादीस में से चंद अहादीस ये हैं। इरशाद नबवी है, मेरी सारी उम्मत जन्नत में दाखिल होगी इनके सिवा जिन्होंने इनकार किया। साहबा ने अर्ज़ किया, कौन इनकार करेगा? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने मेरी अतात की वो जन्नत में दाखिल होगा और जिसने मेरी नाफरमानी की तो गोया इसने इनकार किया। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अतात का मतलब इनकी सुन्नत पर अमल और इसकी पैरवी है और मुख्तलिफ हेलों और बहानों और तावीलात की बुनियाद पर सुन्नत से रूगरदानी की कतई गुंजाइश नहीं है। अमीरुल मुमिनीन हज़रत अली रदियल्लाहु ताला अन्हु अताते रसूल सल्लल्लाहु अलैहि वसल्लम का इंतहाई एहतमाम करते थे। उन्होंने फरमाया, मैं किसी के कहने पर सुन्नत नबवी को नहीं छोड़ सकता। मजीद फरमाया, सुनो, मैं नबी हूँ ना, मुझ पर वही नाजिल होती है, लेकिन मैं हत्तुल इम्कान अल्लाह की किताब और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर अमल करता हूँ। सुन्नत को मजबूती से थामने, इसके इल्तिज़ाम और इसकी दावत का यही बेहतरीन नमूना है। अमीरुल मुमिनीन हज़रत अली रदियल्लाहु ताला अन्हु के अक़वाल व आमाल अतात रसूल सल्लल्लाहु अलैहि वसल्लम और इत्बाए सुन्नत के इसी वाज़े तसव्वुर पर मबनी है। आप सुन्नत का इस कदर एहतमाम करते थे कि अहादीस की रिवायत को तहकीक व सबूत के बगैर सही ना समझते। उन्होंने एक मौके पर फरमाया, जब मैं रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस बयान करता हूँ तो मुझे इन पर झूठ बांधने से ज़्यादा ये पसंद है कि मैं आसमान से गिर पड़ूँ। एक और मौके पर फरमाया, जब मैं जनाबे रसूल सल्लल्लाहु अलैहि वसल्लम से खुद कोई हदीस सुनता था तो अल्लाह ताला इसे मेरे लिए मुफीद और नाफे बना देता था, और अगर कोई और मुझे कोई हदीस सुनाता तो मैं इससे हल्फ लेता था, अगर वो कसम उठाता तो मैं इसकी तस्दीक करता था। दलाइल नबुवत पर हज़रत अली रदी अल्लाह ताला अन्हु की अहादीस। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की दुआ की बरकत। एक मर्तबा हज़रत अली रदी अल्लाह ताला अन्हु बीमार हो गए। नबी सल्लल्लाहु अलैहि वसल्लम इनके पास आए। उस वक्त हज़रत अली रदी अल्लाह ताला अन्हु कह रहे थे, ए अल्लाह, अगर मेरी अजल आ गई है तो मुझे राहत से हमकिनार फरमा, अगर मेरी अजल में कुछ देर है तो मुझे सर बुलंद कर दे, और अगर ये बीमारी आजमाइश है तो मुझे सब्र की तौफीक अता फरमा। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इनसे दरियाफ्त फरमाया, तुमने क्या कहा है? उन्होंने वही अल्फाज दोहराए जो अल्लाह ताला से अर्ज किए थे। ये सुनकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दुआ फरमाई, ए अल्लाह इन्हें शिफा अता फरमा, ए अल्लाह इन्हें आफियत से नवाज दे। फिर हजरत अली रदी अल्लाह ताला अन्हु से फरमाया, उठो खड़े हो जाओ। वो कहते हैं, मैं उसी वक्त खड़ा हो गया और जिस तकलीफ में मुब्तला था वो बाद अज़ा मुझे कभी नहीं हुई। अल्लाह ताला की तरफ से बाज़ गैबी उमूर की इत्तला। अली बिन अबी तालिब रदी अल्लाह ताला अन्हु से ने एक मौके पर लोगों से फरमाया, जिस वक्त मैं तुम्हें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस सुनाता हूँ तो इन पर झूठ बांधने से बेहतर ये समझता हूँ कि मैं आसमान से गिर पड़ूँ, और जब मेरे और तुम्हारे दरमियान कोई बात हो तो जंग एक तदबीर और हेले का नाम है। मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सुना है, वो फरमाते थे, आखिरी ज़माने में कुछ लोग ऐसे आएंगे जो नौउमर और बेवकूफ़ होंगे, तमाम मखलूक़ात से ज़्यादा बेहतरीन चक्की चिकनी चुपड़ी बातें करेंगे और दीन से इस तरह निकल जाएंगे जैसे तीर कमान से निकलता है। इनका ईमान इनके गले से नीचे नहीं उतरेगा। तुम इन्हें जहाँ पाओ कत्ल कर दो, इनके कातिल को कयामत के रोज अजर मिलेगा। इनसे मुराद खवारिज हैं। रौब के जरिए मदद। हजरत अली रदी अल्लाह तआला अन्हु ने दलाइल नबुवत के बारे में जो कुछ इरशाद फरमाया है, इसमें वो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से एक हदीस रिवायत करते हैं जिसमें आपने फरमाया, मुझे वो कुछ अता किया गया है जो दूसरे अंबिया में से किसी को नहीं दिया गया। मैंने अर्ज किया, हमने अर्ज किया, ए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, वो क्या है? आपने फरमाया, रब के जरिए मेरी मदद की गई है, जमीन के खजानों की चाबियां मुझे दे दी गई हैं, मेरा नाम अहमद रखा गया है, रुए जमीन की मिट्टी मेरे लिए पाक बना दी गई है और मेरी उम्मत को बेहतरीन उम्मत करार दिया गया है। मोहरे नबुवत। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नबुवत पर वाज़े तरीन हिसी दलाइल बयान करते हुए हजरत अली रदी अल्लाह ताला अन्हो फरमाते हैं, इनके दोनों कंधों के दरमियान मोहरे नबुवत है। यह अलामत अहले किताब पहले से जानते थे। यह आप सल्लल्लाहु अलैहि वसल्लम के बाएं कंधे के पास सुर्ख रंग की उभरी हुई चीज थी। छोटा करके देखा जाए तो कबूतरी के अंडे के बराबर थी, बड़ा करके देखा जाए तो हाथ की मुट्ठी के बराबर थी। नबी सल्लल्लाहु अलैहि वसल्लम को पहाड़ों का सलाम। हजरत अली रदी अल्लाह तआला अन्हु दलाइल नबुवत के सिलसिले में ये भी फरमाते थे कि मैं मक्के में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ था। हम मक्के के नवाह के तरफ निकले जो पहाड़ और दरख्त भी आपके सामने आया, वो कह रहा था, अस्सलामु अलैका या रसूलुल्लाह, ए अल्लाह के रसूल आप पर सलाम हो। सीरत नबी पर चलने की तरगीब। हजरत अली रदी अल्लाह तआला अन्हु मुसलमानों को नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत पर अमल करने की खूब तरगीब देते थे। रब्जा के मकाम पर आप अपने एक खुतबे में फरमाया, दीन पर कायम रहो, अपने नबी सल्लल्लाहु अलैहि वसल्लम की सीरत पर अमल करो, इनकी सुन्नत की इत्तबा करो, कुरान हकीम में जहाँ अशकाल और इश्तबा हो इससे एराज करो, कुरान जिसे मारूफ कहे इसे लाजिम पकड़ो, जिसे मुनकिन करार दे इसे मुस्तरद कर दो। हजरत अली रदी अल्लाह तआला अन्हु ने खवारिज के साथ जंग से वापसी पर निहायत फसीह और बलीग और मौसर खिताब फरमाया। ये खिताब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के असलूब जिंदगी के इल्तिजाम और अहतमाम और इसी की तरगीब पर मुश्तमिल है। वो फरमाते हैं, अपने नबी सल्लल्लाहु अलैहि वसल्लम के तरीक़ा ज़िंदगी की पैरवी करो, वही सबसे अफजल तरीक़ा और रास्ता है, उन्हीं की सुन्नत पर अमल करो, वही बेहतरीन सुन्नत है। अमीरुल मुमिनीन हज़रत अली रदी अल्लाह तआला अन्हु के दौर में जो दाखिली फितने पैदा हुए, इनकी वजह से आपके लिए अपने साथियों को खैर भलाई की दावत देने, बुराई से रोकने और बददुआ से बचने में कोई रुकावट नहीं आई। इस बारे में फरमाते हैं, मुस्तहकम और पुख्ता उमूर पर गामजन होना अफजल है। दीन में तरमीम और इजाफा बाइस शर है। दीन में हर नई बात बिदत है। दीन में नई बात पेश करने वाला बिदती है। बिदती जब भी दीन में कोई नई बात लेकर आता है तो वह अपने इस फ़ैल से तर्क सुन्नत का मुर्तकिब होता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हुकूक। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सच्चाई नकल करना और झूठ से इज्तनाब। अमीरुल मुमिनीन हजरत अली रदी अल्लाह तआला अन्हु ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर झूठ बांधने से बड़ी सख्ती से मना किया है। سیدنا علی رضی اللہ تعالی عنہ نے بیان کیا کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، جس نے مجھ سے کوئی حدیث بیان کی اور وہ جانتا ہو کہ وہ جھوٹ ہے تو وہ شخص جھوٹوں میں شمار ہوگا، ایک روایت کے مطابق وہ ضرور جہنم میں داخل ہوگا۔ نبی صلی اللہ علیہ وآلہ وسلم کی تکذیب کے اسباب سے دور رہنا۔ امیر المؤمنین حضرت علی رضی اللہ تعالیٰ عنہ نے لوگوں کو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی تکذیب کے اسباب سے بھی دور رہنے کی تلقین فرمائی۔ انہوں نے ایسی احادیث بیان کرنے کی ممانعت کی جو عام لوگوں کی عقل سے بالا ہوں۔ انہوں نے فرمایا، لوگوں کو وہ حدیث سناؤ جسے وہ سمجھ سکیں۔ کیا تم چاہتے ہو کہ اللہ اور اس کے رسول صلی اللہ علیہ وآلہ وسلم کی تکذیب کی جائے؟ حدیث رسول صلی اللہ علیہ وآلہ وسلم کے بارے میں حسن ظن۔ امیر المؤمنین حضرت علی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، جب تمہارے سامنے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی کوئی حدیث بیان کی جائے تو اس کے متعلق حسن ظن سے کام لیتے ہوئے وہ مفہوم مراد لو جو زیادہ سے زیادہ ہدایت اور تقویٰ پر مبنی ہو۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم پر درود پڑھنا۔ اللہ تعالیٰ نے ارشاد فرمایا، ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما۔ اللہ تعالیٰ اور اس کے فرشتے نبی صلی اللہ علیہ وآلہ وسلم پر درود بھیجتے ہیں، اے ایمان والو تم بھی ان پر اچھی طرح درود و سلام بھیجتے رہو۔ اس آیت کے ذریعے اللہ تعالیٰ نے اپنے بندے اور اپنے نبی صلی اللہ علیہ وآلہ وسلم کا مرتبہ مقام بتایا ہے کہ وہ اپنے مقرب فرشتوں سے نبی صلی اللہ علیہ وآلہ وسلم کی تعریف فرماتا ہے اور فرشتے ان کے لیے رحمت کی دعا کرتے ہیں۔ پھر اللہ تعالیٰ نے دنیا کے لوگوں کو ان پر درود و سلام بھیجنے کا حکم دیا تاکہ نبی صلی اللہ علیہ وآلہ وسلم کے حق میں آسمان پر مقرب فرشتوں اور زمین پر انسانوں سب کی تعریف یکجا ہو جائے۔ امیر المؤمنین حضرت علی رضی اللہ تعالیٰ عنہ نے امت مسلمہ پر رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے اس کے حق کو بیان کرتے ہوئے اس قدر تاکید فرمائی ہے کہ جو شخص رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے ذکر جمیل پر آپ کے لیے درود و سلام نہیں پڑھتا اسے بخیل کے عنوان سے یاد کیا جائے۔ حضرت علی رضی اللہ تعالیٰ عنہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے یہ حدیث روایت کرتے ہیں کہ آپ نے فرمایا، وہ شخص بخیل ہے کہ جس کے سامنے میرا ذکر آئے اور وہ مجھ پر درود نہ پڑھے۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے محبت۔ ارشاد ربانی ہے، قل ان کان آباؤکم و ابناؤکم و اخوانکم و ازواجکم و عشیرتکم و اموال اقترفتموها و تجارت تخشون کسادہا و مساکن تردونہا احب الیکم من اللہ و رسولہ و جہاد فی سبیلہ فتربصوا حتی یأتی اللہ بأمرہ واللہ لا یہدی القوم الفاسقین۔ آپ کہہ دیجئے کہ اگر تمہارے باپ اور تمہارے بیٹے اور تمہارے بھائی اور تمہاری بیویاں اور تمہارے کنبے قبیلے اور تمہارے کمائے ہوئے مال اور وہ تجارت جس کی کمی سے تم ڈرتے ہو اور وہ حویلیاں جنہیں تم پسند کرتے ہو، اگر یہ تمہیں اللہ اور اس کے رسول صلی اللہ علیہ وآلہ وسلم سے اور اس کی راہ میں جہاد سے زیادہ عزیز ہیں تو تم اللہ کے حکم سے عذاب کے آنے کا انتظار کرو، اللہ تعالیٰ فاسقوں کو ہدایت نہیں کرتا۔ یہ آیت اللہ تعالیٰ اور اس کے رسول صلی اللہ علیہ وآلہ وسلم کی محبت کے واجب ہونے پر نص قطعی ہے اور اس محبت کو دیگر تمام قسم کی محبتوں پر غالب ہونا چاہیے، اس پر امت کے مابین قطعاً کوئی اختلاف نہیں ہے۔ اس میں کوئی شک نہیں کہ صحابہ کرام رضوان اللہ تعالیٰ علیہ مجمعین رسالت مآب صلی اللہ علیہ وآلہ وسلم سے ٹوٹ کر محبت کرتے تھے۔ محبت معرفت کا پھل ہے، یہی وجہ ہے کہ صحابہ آپ صلی اللہ علیہ وآلہ وسلم کی عظمت اور قدر و منزلت کو اچھی طرح جانتے تھے۔ آپ کی ذات بابرکت سے ان کی محبت کی کوئی حد نہیں تھی۔ حضرت علی رضی اللہ تعالیٰ عنہ سے پوچھا گیا کہ آپ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے کتنی محبت کرتے ہیں؟ انہوں نے فرمایا، وہ ہمیں ہمارے مال، ہماری اولاد، ہمارے ماں باپ اور شدید پیاس کی حالت میں ٹھنڈے پانی سے بھی زیادہ محبوب تھے۔ یہ مطلق خصوصیت رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے زیادہ اور کسی کے لیے نہیں ہو سکتی۔ رسالت مآب صلی اللہ علیہ وآلہ وسلم کی معرفت۔ خاندانی تعلق اور آبدداری کی طویل معاشرت، نبی صلی اللہ علیہ وسلم کی ذات بابرکت کے مکارم اخلاق، شخصی ملانات اور رجحانات، نبی صلی اللہ علیہ وسلم کی شخصیت کی گہری معرفت اور ان کی صفات حمیدہ کی جان پہچان کے باعث حضرت علی رضی اللہ تعالیٰ عنہ کو یہ خصوصی صلاحیت حاصل ہو گئی کہ آپ رسالت مآب صلی اللہ علیہ وسلم کی سیرت اخلاق کے باریک پہلو لوگوں کے روبرو بیان کر دیتے تھے۔ حضرت علی رضی اللہ تعالیٰ عنہ سے روایت کی گئی اور ان احادیث سے یہ بات واضح ہو کر سامنے آ جاتی ہے جن میں اب آپ صلی اللہ علیہ وسلم کا حلیہ مبارک، آپ کے اخلاق اور آپ کا عظیم و شان کردار بیان کرتے ہیں۔ رسول اللہ صلی اللہ علیہ وسلم کا حلیہ مبارک۔ امیر المؤمنین حضرت علی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، رسول اکرم صلی اللہ علیہ وسلم نہ طویل القامت تھے نہ ہی پس قد۔ آپ صلی اللہ علیہ وسلم کی دونوں ہتھیلیاں اور پاؤں پر گوشت تھے، چہرہ مبارک کا رنگ سفید سرخی مائل تھا، اعضاء کے جوڑوں کی ہڈیاں بڑی اور مضبوط تھیں، جب آپ چلتے تھے تو مضبوطی سے قدم اٹھا کر چلتے تھے گویا آپ نشیب کی طرف نیچے اتر رہے ہوں۔ میں نے نبی کریم صلی اللہ علیہ وسلم جیسا جمال اور کمال نہ ان سے پہلے دیکھا نہ بعد میں۔ محمد بن علی اپنے والد سے روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کا سر مبارک بڑا تھا مگر اعتدال کے ساتھ، آنکھوں کے خانے لمبے تھے، پتلیاں سیاہ تھیں اور سفید حصے میں سرخ ڈورے تھے۔ حضرت حسن کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کی پلکیں دراز تھیں۔ رسول اکرم صلی اللہ علیہ وسلم کے اخلاق عالیہ۔ امیر المؤمنین حضرت علی رضی اللہ تعالیٰ عنہ رسول اللہ صلی اللہ علیہ وسلم کے اخلاق کے بارے میں بیان کرتے ہیں، آپ صلی اللہ علیہ وسلم تمام لوگوں سے بڑھ کر سخی تھے، آپ کا دل فراغ تھا، لہجے میں سچائی تھی، نرم خو تھے، حسن معاشرت میں اعلیٰ مقام پر فائز تھے، جو آپ کو اچانک دیکھتا اس پر ہیبت طاری ہو جاتی تھی، مگر جو جوں آپ کا اس سے تعلق بڑھتا تھا وہ آپ سے محبت کرنے لگتا تھا، میں نے ان جیسا نہ پہلے کبھی دیکھا نہ بعد میں۔ حضرت علی رضی اللہ تعالیٰ عنہ نے آپ صلی اللہ علیہ وسلم کی بہادری اور طاقت کا حال بھی بیان کیا ہے، اس کا تذکرہ مغازی سے متعلق احادیث میں ملتا ہے، وہ بیان کرتے ہیں کہ جب گھمسان کا رن پڑتا تھا صحابہ رسالت مآب صلی اللہ علیہ وسلم کے پاس آ کر پناہ لیتے تھے۔ حضرت علی رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، یوں محسوس ہو رہا ہے جیسے میں اب بھی دیکھ رہا ہوں کہ بدر کے دن ہم رسول اللہ صلی اللہ علیہ وسلم کے قریب پناہ لے رہے تھے، وہ ہم سے آگے اور دشمن کے زیادہ قریب تھے۔ اس دن آپ صلی اللہ علیہ وسلم نے بڑی بہادری کا مظاہرہ فرمایا۔ حضرت علی رضی اللہ تعالیٰ عنہ رسول اللہ صلی اللہ علیہ وسلم کے اخلاق و اوصاف بیان کرتے ہوئے فرماتے ہیں، آپ صلی اللہ علیہ وسلم لوگوں پر سب سے زیادہ رحم فرمانے والے، یتیم کے لیے شفیق باپ کی مانند اور بیوہ کے لیے کریمانہ مدد فرمانے والے تھے، آپ بہادر ترین شخصیت تھے، نہایت سخی تھے، چہرہ مبارک روشن تھا، ابازیب تن فرماتے تھے، کھانا جو کی روٹی اور دودھ تھا، تکیہ چمڑے کا تھا جو کھجوروں کے پتوں سے بھرا ہوا تھا، آپ کی چارپائی کیکر کے درخت کی تھی، آپ کے دو امامے تھے، ایک کو صحاب اور دوسرے کو عقاب کے نام سے موسوم کیا جاتا تھا، آپ صلی اللہ علیہ وسلم کی تلوار ذوالفقار تھی، آپ صلی اللہ علیہ وسلم کا جھنڈا سفید اور چمکدار تھا، آپ کی اونٹنی عزبہ تھی، خچر دلدل تھا، گدا یافور تھا، گھوڑا مرتجز تھا اور برکا نام کی ایک بکری تھی، ایک باری کھونٹی اور ایک جھنڈا تھا، اسے الحمد کے نام سے موسوم کیا گیا ہے، اونٹ کو باندھ کر رکھتے تھے اور اسے چارہ ڈالتے تھے، کپڑے کو پیون لگا لیتے تھے اور جوتا بھی خود گانٹ لیتے تھے۔ یہاں پارٹ نمبر 5 مکمل ہوا، آگے کی تفصیل اگلے پارٹ میں جانی ہے۔ جزاک اللہ۔